अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्यमन्त्रीको आकांक्षा सहित थारू समुदायका 202 जना उम्मेद्वार मैदानमा। कैलालीमा एउटै निर्वाचन क्षेत्रबाट 14 जना थारू उम्मेद्वार बीच प्रतिस्पर्धा।
बर्दियाको राजापुरवासीको माग, वर्षौंदेखि जग्गाधनी पूर्जा, चन्दा मागेर सताउनेलाई भोट नदिन नेपालगञ्जका व्यापारीको आग्रह।
डाङका प्रमुख दलका साझा एजेन्डा, प्रादेशिक राजधानी नेपालगञ्जमा चोरी गर्ने गृह सक्रिय।
र मुगुमा भाइरल ज्वरोका कारण 8 जनाको मृत्यु, बाँकेको कोहलपुरमा 9 कृषा खेलकुद महोत्सव सुरु।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीको सुरुमा चुनावी सन्दर्भ छ। मुख्यमन्त्रीको आकांक्षा सहित थारू समुदायका 202 जना उम्मेद्वार चुनावी मैदानमा रहेको र कैलालीको एउटै निर्वाचन क्षेत्रबाट 14 जना थारू उम्मेद्वार बीच प्रतिस्पर्धा भइरहेको सन्दर्भ सुरुमा। मुलुकको कुल जनसङ्ख्यामा 4 हिस्सा ओगटेको थारू समुदायबाट प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ 202 जना उम्मेद्वार मैदानमा छन्। तीमध्ये विभिन्न दल र स्वतन्त्र गरी प्रतिनिधि सभामा 67 र प्रदेशसभामा 135 थारू उम्मेद्वार रहेका छन्। सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेद्वारी परेको छ। प्रतिनिधि सभामा 14 जना र प्रदेशसभामा 26 जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। थारू समुदायबाट प्रदेशसभामा उम्मेद्वार बनेका कतिपयले मुख्यमन्त्रीको आकांक्षा समेत देखाएका छन्। नेपाली कङ्ग्रेसले प्रतिनिधि सभामा 7 जना र प्रदेशसभामा 19 जना थारू उम्मेद्वार उठाएको छ भने नेकपा एमाले प्रदेशमा 6 र नेकपा एमाले केन्द्रमा 6 र प्रदेशसभामा 9 जना थारू उम्मेद्वार उठाएको छ। माओवादी केन्द्रले प्रतिनिधि सभामा 3 र प्रदेशसभामा 7 जना उम्मेद्वार यसै समुदायबाट उठाएको छ। राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधि सभामा 9 र प्रदेशसभामा 11 जना तथा संघीय समाजवादी फोरमले प्रतिनिधि सभामा 4 र प्रदेशमा 10 जना थारू उम्मेद्वार उठाएको छ। अन्य दलबाट प्रतिनिधि सभामा 24 र प्रदेशसभामा 53 जना थारूले उम्मेद्वारी दिएका छन्। यस्तै विभिन्न दलले बुझाएको समानुपातिक सूचीमा पनि 404 जना थारू उम्मेद्वार समेटिएका छन्। मुख्यमन्त्रीको आकांक्षा सहित 202 जना उम्मेद्वार अहिलेको चुनावमा प्रतिस्पर्धामा छन् थारू समुदायका। आजको नागरिक दैनिकमा मदन चौधरीले पहिलो पृष्ठमा खबर लेख्नु भएको छ।
यस्तै संविधानप्रति असहमति राखेर आन्दोलन गर्दै आएका थारू नेताहरूकै बीच कैलाली क्षेत्र नम्बर 3 रोचक प्रतिस्पर्धा भइरहेको छ। प्रतिनिधि सभामा 5 र प्रदेश सभामा 9 गरी 14 थारू नेता चुनावी मैदानमा उत्रिएका छन्। 2064 पहिलो संविधान सभा निर्वाचन बाहेक अहिलेसम्मका सबै संसदीय निर्वाचनमा जित हात पार्दै आएका पूर्व मन्त्री रामजनम चौधरी काङ्ग्रेसबाट उम्मेद्वार रहनु भएको छ। उहाँसँग माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री गौरीशंकर चौधरी प्रतिस्पर्धामा रहनु भएको छ। थरवट आन्दोलनका अगुवा मध्येका एक भानुराम चौधरी संघीय समाजवादी फोरमका तर्फबाट चुनावी मैदानमा ओर्लिनु भएको छ। विजय गच्छदारको लोकतान्त्रिक फोरम काङ्ग्रेसमा विलय भएपछि उहाँ फोरमको टिकटबाट मैदानमा उत्रिनु भएको हो। यी तीनै नेताका बीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ। यो क्षेत्रमा झन्डै 65% थारू मतदाता रहेका छन्। डीआर पन्तले एउटै क्षेत्रबाट 14 जना थारू उम्मेद्वार शीर्षकमा कान्तिपुरमा खबर लेख्नु भएको छ।
घर दैलो कार्यक्रममा हिँडेका उम्मेद्वारलाई बर्दियाको राजापुर बजारका मतदाताको प्रमुख माग हो जग्गाधनी पूर्जा उपलब्ध गराउने। दोस्रो चरणको निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा चुनाव जितेको 6 महिनाभित्र स्थायी पूर्जा दिने आश्वासन नेताहरूले बाँडेका छन्। स्थानीय भने पटक पटकको निर्वाचनमा यस्तै आश्वासन आए पनि विश्वास गर्न नसकेको बताइरहेका छन्। 2048 निर्वाचनका बेला बाचा गर्ने सांसददेखि तत्कालीन गाविस अध्यक्ष समेतले लालपुर्जा दिने झुठो आश्वासन दिएकाले अझै पनि के हुने हो भन्ने आशामा मतदाता छन्। 30 वर्ष अघि मध्य र सुदूरपश्चिमाञ्चलको ठूलो व्यापारी केन्द्रका रूपमा विकसित राजापुर बजारका झण्डै 500 घर जग्गाधनी पूर्जा विहीन छन्। कमलपन्थीले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जका उद्योगी व्यवसायीले व्यापार व्यवसायलाई जोगाउन लोकतान्त्रिक गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाएका छन्। नेपालगञ्जमा हिजो आयोजित वृहत लोकतान्त्रिक व्यवसायको भेलामा बोल्ने उद्योगी व्यवसायीले चन्दा आतंक सिर्जना गर्ने वाम गठबन्धनलाई आउँदो चुनावमा समाप्त गर्नुपर्नेमा जोड दिए। वरिष्ठ उद्योगपति प्रमोद जलालले वाम गठबन्धनले चुनाव जितेपछि उद्योग व्यवसाय चलाउने वातावरण नहुने खतरा रहेको बताउनुभयो। सद्भाव दैनिकमा खबर छ।
मङ्सिर 21 गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका राजनीतिक दलहरूले मुख्य एजेन्डा प्रदेश राजधानीलाई बनाएका छन्। आफ्नो प्रचार प्रसारलाई तीव्रता दिएसँगै प्रदेश राजधानीलाई मुख्य एजेन्डा बनाएर दलहरू मतदाता सामु पुग्ने गरेका छन्। जिल्लागत रूपमा सार्वजनिक भएका घोषणापत्र र प्रतिबद्धता पत्रमा पनि दलहरूले मुख्य चुनावी एजेन्डा प्रादेशिक राजधानीलाई नै बनाएका हुन्। दाङमा क्रियाशील र चुनावी प्रतिस्पर्धामा रहेका प्रायः सबै दलले यस एजेन्डालाई महत्त्वका साथ प्रस्तुत गरेका छन्। गोपाल शर्माले आजको अन्नपूर्ण पोस्ट दैनिक खबर लेख्नु भएको छ।
मुगुको खत्याट गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारण 8 जनाको मृत्यु भएको छ। भाइरल ज्वरोका कारण 100 स्थानीय प्रभावित भएका छन्। भाइरल ज्वरोले यही साता रिगा गाउँका 65 वर्षीय बिउसारा पाण्डे, 44 वर्षीय विष्णु जैसी, 75 वर्षीय ऋषिधन उपाध्याय र सुका ढिक्की, 55 वर्षीय पूर्वा कार्कीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। करिब 150 घरधुरी रहेको रिगाका बासिन्दा भाइरल ज्वरोबाट प्रभावित बनेका छन्। सबै घरमा बिरामी देखेपछि छिमेकी गाउँका बासिन्दा त्यहाँ जान डराउन थालेका छन्। बिरामी कुर्ने मान्छे छैनन्, सबै ज्वरोले पल्टिएका छन्। रिगा गाउँकी कुसुमकली हमालले भन्नुभयो, औषधि किन्ने रकम अधिकांशसँग छैन, अरूले ल्याइदिँदैनन्। हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो। भदौदेखि कार्तिकसम्म त्यहाँ चाहिँ ज्वरोले प्रभाव पार्ने गरेको छ। राजबहादुर साईले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँके प्रहरीले निर्वाचनलाई लक्षित गरी चुस्त सुरक्षा व्यवस्था भएको दावी गरिरहेका बेला पछिल्लो 25 दिनभित्र नेपालगञ्जमा चोरीका 3 ठूला घटनाहरू भएका छन्। नेपालगञ्जका मोबाइल पसल व्यावसायिक प्रतिष्ठानलाई निशाना बनाइएको र चोरीबाट भएको क्षतिको पूर्ण विवरण अझै खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। निर्वाचन सुरक्षामा चासो दिइरहेको प्रहरीले नेपालगञ्ज क्षेत्रमा चोरी बढेको बताएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ। यसैबीच रुपैडिया स्थित सीमा सुरक्षा बल एसएसबीले 2 फरक स्थानमा छापा हानेर 2,60,00,000 रुपियाँ बराबरको चरेस समेत यसै बेला बरामद गरेको छ। पश्चिम डायरीमा नेपालगञ्जमा हुने 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी।
बौद्धिक व्यक्तित्वहरू, स्कुल, कलेज सबैसँग हाम्रा सम्पर्कहरू भएका छन्। अहिले हामीले स्टल निर्माण गर्न लागिरहेका छौँ र अब दिन रात खटेर हामी 25 गतेभित्र मेलाको पूर्ण तयारी गर्ने लक्ष्यमा हिँडेका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
इन्टिग्रेटी आइडल नेपाल सर्वोत्कृष्ट राष्ट्र सेवक छनौटका लागि भोटिङ खुल्ला भएको छ।
वर्ष 2017का 5 उत्कृष्ट कर्मचारी
कृष्ण धिताल, कृषि प्रसार अधिकृत, जिल्ला कृषि विकास कार्यालय, काभ्रे। भोटिङ कोड 01।
सबनम पाठक, सहायक वन अधिकृत, वन विभाग, बबरमहल, काठमाडौँ। भोटिङ कोड 02।
सबराज बम, शिक्षक, पञ्चदेव मावि, मानम कालीकोट। भोटिङ कोड 03।
शेष नारायण पौडेल, सहायक प्रमुख, जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङ। भोटिङ कोड 04।
सृजना तिवारी, उपसचिव, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ। भोटिङ कोड 05।
भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा जानुहोस्। IIN टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी 34001 मा पठाउनुहोस्।
भोटिङ इन्टरनेटबाट पनि गर्न सकिन्छ, त्यसका लागि www.integrityidol.org मा जानुहोस्। भोटिङ मङ्सिर 24 गते आइतबार राति 12 बजेसम्म 24 घण्टा खुल्ला रहनेछ।
जनसेवकलाई जनताको सम्मान, इन्टिग्रेटी आइडल नेपाल 2017। सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्ज मध्य तथा सुदूरपश्चिम क्षेत्रमा शैक्षिक हबका रूपमा विकसित भइसकेको छ। शिक्षा जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार बाँकेमा साक्षरताको अवस्था 90% पुगेको छ। यही मङ्सिर 28 गतेदेखि नेपालगञ्जमा 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव 2074 हुँदैछ। चुनावको चटारोका बीच धमाधम तयारी भइरहेको शैक्षिक महोत्सवका विषयमा कुराकानी गर्दै आयोजक संस्था नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ बाँकेका संस्थापक अध्यक्ष तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछाने,
भदौदेखि ननस्टप कामहरू गरिरहेका छौँ। हाम्रा जनसम्पर्कका कामहरू, हामीले मेला सफल बनाउनका लागि विभिन्न गैर सरकारी सङ्घ संस्थाहरू, विभिन्न चाहिँ बौद्धिक व्यक्तित्वहरू, स्कुल कलेज सबैसँग हाम्रा सम्पर्कहरू भएका छन्। अहिले हामीले स्टल निर्माण गर्न लागिरहेका छौँ र अब दिन रात खटेर हामी 25 गते भित्र मेलाको पूर्ण तयारी गर्ने लक्ष्यमा हिँडेका छौँ।
घर घरमा शिक्षा हाम्रो अभियान, शिक्षित समाज सबैको सम्मान भन्ने उद्देश्यका साथ जसरी तपाईँहरूले यो 8 राष्ट्रिय महोत्सवलाई बाँके जिल्लामा गर्दै हुनुहुन्छ, अहिले बाँके जिल्लामै गर्नुको कारण के हो?
यो हामीले अगाडि नै गर्न खोजिएको थियो, तर यहाँ हामीले 8 भनेका छौँ, हाम्रो बाँके जिल्लामा पहिलो हो। हाम्रो केन्द्रीय निर्णय अनुसार के भयो भने हामीले अलिकति चाहिँ एउटा सहर विकसित भएका सहरहरूमा हाम्रा यी शैक्षिक महोत्सवहरूलाई लैजानुपर्छ भन्ने सोच बनाएर केन्द्रीय समितिले हामीले निर्णय गरेका थियौँ। त्यो निर्णय अनुसार हामी धेरै 5 वर्ष अगाडि गर्नुपर्ने थियो यो, तर चाहिँ हामी माथिबाट प्रक्रिया मिलाउँदै र साथीहरूसँग छलफल गर्दा गर्दै कतिपय केही नमिल्ने, कतिपय केही नमिल्ने हुँदाहुँदै पनि अहिले हामी कुनै पनि हालतमा गर्ने भनेर यहाँ महोत्सव सुरु गरिरहेका छौँ।
यो महोत्सवका लक्षित समूहहरूको को हुन्?
अब यो हामीले अहिले यसो हेर्दा हाम्रा जनमानसहरू, अभिभावकहरू सबैलाई के लाग्छ भने स्कुललाई मात्रै भन्ने, स्कुलले विद्यार्थीहरू मात्रै, कलेजका विद्यार्थीहरू भन्ने मात्रै छ। तर हाम्रो त के हो भने हामी कहाँ पढाइ गर्ने संस्कृति हरायो, पढ्ने संस्कृति हरायो। यहाँ चाहिँ 7 कक्षा पास गरेर 8 कक्षामा जाने बित्तिकै गाइड खोज्ने परम्परा भयो, अनि अलि ठुलो क्लास भयो भने उसले गेस्ट पेपर खोज्ने परम्परा भयो, र यो पढ्ने संस्कृतिको, किताब पढ्ने संस्कृतिको चाहिँ विकास भएन, संस्कृति हरायो भनेर हामीले चाहिँ महोत्सव लाउनै पर्छ संस्कृतिको विकास गराउनलाई पनि मान्छेलाई। अहिलेसम्म बाँके जिल्लामा हामी आफै पनि बुढो भइसक्यौँ, हामीभन्दा अग्रजहरू हुनुहुन्छ, महोत्सव के हो भन्ने कसैलाई पनि थाहा छैन। सहरहरूमा जस्तै पोखरा, काठमाडौँहरूमा, ठुल्ठुला सहरहरूमा महोत्सव भइराखेका हुनाले उहाँको जनमानस अलिकति बुझेको छ। महोत्सव गर्ने भने चाहिँ नाइ भन्दैन,
एउटा उद्देश्य अन्तर्गत यो पठन संस्कृतिको विकास गर्नु पनि
एकदम एकदम यहाँले एकदम जरुरी। यो पढ्ने संस्कृति हरायो, पढ्नुपर्छ भने भावना पैदा गराउनलाई हामीले महोत्सव गर्दैछौँ।
कस्ता खालका पुस्तकहरू प्रदर्शन गर्नुहुन्छ त?
हामीले नर्सरी पढ्ने नानी, 0 क्लास पढ्ने नानीको किताब, 10 रुपियाँको किताबदेखि लिएर एउटा मास्टर डिग्री पढ्ने एउटा स्टुडेन्टको, एउटा विद्यार्थीको किताबदेखि लिएर तपाईँ हामी जस्ता काम गरिराखेका, पढाइ छोडेका, अब पढाइ सकेका मान्छेहरूले पनि पढ्ने किताबहरू त्यहाँ उपलब्ध हुनेछन्। त्यहाँ जनरल नलेजका किताब हुन्छन्, त्यहाँ नयाँ नयाँ राइटरहरूका निक्लेका किताबहरू हुन्छन्, त्यहाँ क्लास वाइजका किताब, सब विभिन्न किताबहरू सबैको सँगै, यतिसम्म कि हाम्रा 130 स्टलहरू नेपाली प्रकाशनका हुनेछन्। नेपाली प्रकाशनका व्यक्तिहरू आफै आएर स्टल राख्नुहुनेछ। 5 इन्डियन प्रकाशनलाई हामीले आमन्त्रण गरेका छौँ, क्याम्ब्रिज, अक्सफोर्ड, अजन्ता यस्तै धेरैवटा संस्थाहरू 40-45 चाहिँ हाम्रा स्टलहरू प्रकाशन गृहबाट भरिनेछ।
यसअघि नेपालमा 7 पटक राष्ट्रिय पुस्तक प्रदर्शनी भइसकेको छ, 8 पटक अब बाँकेमा हुँदैछ। यसअघिका प्रदर्शनीले कस्तो खालको सन्देश दियो?
हिजो हामी 17 दोकानहरू मात्रै थियौँ, अहिले हाम्रा पुस्तक व्यवसायहरू 150 जना हुनुहुन्छ। जिल्लाका हरेक कुना काप्चामा पुस्तक पसल नभएको ठाउँ छैन। 7 महोत्सव भन्दा पनि उत्कृष्ट, राम्रो र सभ्य र सफल बनाउने हामीले लक्ष्य लिएका छौँ।
अब अन्त्यमा के भन्न चाहनुहुन्छ?
हामीले अहिले के योजना बनाएका छौँ भने 4 व्यक्तिहरूलाई सम्मान गर्ने परम हामीले विचार गरेका छौँ। 2 राष्ट्रिय स्तरका जो राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय प्रभाव पार्ने व्यक्तित्वहरू हुन्छ उहाँहरूलाई सम्मान गर्नेछौँ। 2 बाँके जिल्लाबाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने मान्छेलाई सम्मान गर्नेछौँ। हाम्रो 28 बिहान भव्य सबै स्कुलका बाल बालिकादेखि लिएर मुस्लिम, एउटा चाहिँ ब्रह्मकुमारी, त्यस पछाडि चाहिँ अवधि संस्कृतिका झाँकीहरू निक्लिनेछन्। 28 बिहानबाट हामी 9 बजीबाट सुरु गर्नेछौँ र म सम्पूर्ण मेरा अभिभावक, यो सुनिरहनुभएका विद्यार्थी भाइ बहिनीहरू, शिक्षकहरू, कलेजका प्रोफेसरजीहरू सबैलाई यो मेलामा आएर तपाईँहरूले एकपल्ट महोत्सव कस्तो हुन्छ एकपल्ट हेरिदिनुहुन र मेलालाई सफल बनाइदिनुहुन म सादर अनुरोध गर्छु।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ बाँकेका संस्थापक अध्यक्ष तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक वसन्त लामिछाने। अब अर्को सन्दर्भ, नेपाल प्रहरी सङ्घीय इकाइ कार्यालय नेपालगञ्जका प्रमुख एसएसपी महेश विक्रम शाहले सुरक्षा थ्रेट बुझेर तत्काल सामान्यकरण गर्न मातहतलाई निर्देशन दिनुभएको छ। प्रदेश नम्बर 6 अन्तर्गतका सुर्खेत, दैलेख र जाजरकोटको सुरक्षा अवस्था अनुगमनका क्रममा निर्देशन दिँदै एसएसपी शाहले पहिलो चरणको निर्वाचनका क्रममा देखिएका सुरक्षा कमजोरीबाट सिकेर दोस्रो चरणको निर्वाचनमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको हो दैनिक नेपालगञ्जमा खबर छ।
निर्वाचन सुरक्षामा अति संवेदनशील मानिएका नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ। यो दाङको खबर, नेपालको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा बलले संयुक्त रूपमा नाका क्षेत्रको सुरक्षा व्यवस्था कडाइ गरेका हुन्। नाका क्षेत्र हतियार ओसार पसार हुन सक्ने तथा निर्वाचन विरोधी शक्तिहरूको घुसपेट हुन सक्ने खतरा रोक्न सशस्त्र प्रहरीले हरेक नाका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै विशेष अपरेसन पनि थालेको छ। देवेन्द्र बस्नेतले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
मतपेटिकामा एसिड हालिएपछि रुकुमका 2 केन्द्रमा गरिएको पुनः मतदान उत्साहजनक भएन। बाफीकोट गाउँपालिका 5 रत्न आधारभूत विद्यालयको क केन्द्रमा गत 10 गतेको भन्दा 5% कम मत खसेको छ। 672 मतदाता रहेको उक्त केन्द्रमा अघिल्लो पटक 432 अर्थात् 64.28% मत खसेकोमा हिजो भने 59.7% अर्थात् 397 मात्रै खसेको छ। हरि गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
प्रधानमन्त्री तथा नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुराका मतदातासँग मत माग्दै व्यक्तिगत रूपमा चिठी पठाउनु भएको छ। उहाँले मङ्सिर 21 गते हुन गएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा काङ्ग्रेसका पक्षमा मतदान गर्न डडेलधुराका मतदातालाई पत्राचार गरेर भोट माग्नु भएको हो। प्रधानमन्त्री देउवाले मतदाताको नाम, मतदान केन्द्र, क्रम सङ्ख्या र मतदाता नम्बर उल्लेख गरी मतदातालाई चिठी पठाउनु भएको आजको नागरिक पश्चिमेलीमा खबर छ। यसैबीच दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकै आउँदा नेपाली कङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गृह प्रदेशमा केन्द्रित हुनुभएको छ। देउवाको गृह जिल्ला डडेलधुरा प्रदेश नम्बर 7 पर्छ। देउवाले हिजो प्रदेश नम्बर 7 विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कङ्ग्रेसलाई जिताउन आग्रह गर्नुभयो। अरूण बमले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
जाजरकोटको कुसे गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै वडा नम्बर 5 स्थानीयवासीले बिहिबार मध्यरात गाउँपालिकाका सामान कब्जा गरेका छन्। राति 11 बजेतिर 30-35 जनाको समूहमा पुगेका स्थानीयले कुर्सी, टेबुल, दराज, कम्प्युटर, प्रिन्टर लगायतका सामग्री कब्जामा लिएको गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयो। नयाँ पत्रिका दैनिकमा खबर छ।
पश्चिम डायरीमा मुस्लिम धर्मावलम्बीहरू मोहम्मद डे मनाउँदै
मार्गदर्शनका रूपमा उहाँ दूत बनेर आउनुभएको ईश्वरको तर्फबाट। ईश्वरीय दूत बारम्बार आउँदैन कोही, यो लास्ट ईश्वरको दूत हुन्। यो दूत हामी मानेर उनको जन्म उत्सव मनाइरहेका छौँ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। मुस्लिम धर्मावलम्बीहरूले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैह ओ सल्लमको 1439 जन्म जयन्ती मनाइरहेका छन्। हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्बतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा भएको बताइन्छ। हिजोदेखि सुरु भएको पर्व 3 दिनसम्म मुस्लिम धर्मावलम्बीहरूले धुमधामका साथ मनाइरहेका छन्। पर्वको अवसरमा नेपालगञ्जका मुस्लिम बस्ती रङ्गीचङ्गी बनाएर सजाइएको छ। मुस्लिम धर्मावलम्बीहरूले मनाउने मोहम्मद डेका सन्दर्भमा सुनौ मुस्लिम धर्मावलम्बीहरूको भनाइसहित साथी शम्भु थारूले सङ्कलन गरेको नागरिक आवाज।
मेरो नाम मोहम्मद अयुब सिद्दिकी हो। हाम्रो चाहिँ अल्लाहका दूत भन्नाले हाम्रो चाहिँ मेसेन्जर चाहिँ हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नै हुनुहुन्छ। अब उहाँ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सव भनेको हाम्रो मेसेन्जरको, हाम्रो सम्पूर्ण मुस्लिमहरूको आस्थाको चाहिँ केन्द्र नै मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हो। अल्लाहको जति मेसेजहरू थियो त्यो उहाँले हामीले पुर्याउनुहुन्छ, त्यही भएर हाम्रो मेसेन्जरको डेट अफ बर्थ हो। हामी मुस्लिमहरूको लागि सबभन्दा ईदभन्दा ठुलो पर्व नै यही हो।
जाफर हुसैन अन्सारी, हामीहरूको सबभन्दा ठुलो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी पैगम्बर हो। आजको दिनमै चाहिँ उहाँको हाम्रो चाहिने जन्म दिएको हो। आजको दिनमा हामीहरू चाहिँ मनाइरहेछौँ। हामी त हामी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई बहुत माया गर्छौँ। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको लागि हामी केही पनि गर्न सक्छौँ। हामी
मोहम्मद नफिस अन्सारी, मोहम्मद डे हाम्रो सल्लल्लाहु अलैहि वसल्लमको पैदाइशको दिन हो। खुसीमा हामी रेडी रेकार छौँ। आज हामी रातभरि त्यो जागरण बस्छौँ। त्यो उहाँको खुसियालीमा हामीहरू के धेरै त्यो उत्सव हुन्छौँ के।
मेरो नाम मकसुद अहमद। इस्लामिक धर्मावलम्बीहरूले मनाउनुको कारण यो हो कि उहाँको जन्म आजको दिन भएको हुनाले उहाँ एक मुस्लिमहरूप्रति जुन चाहिँ मार्गदर्शनका रूपमा उहाँ दूत बनेर आउनुभएको ईश्वरको तर्फबाट। ईश्वरीय दूत बारम्बार आउँदैन कोही, यो लास्ट ईश्वरको दूत हुन्। यो दूत हामी मारेर उनको जन्म उत्सव मनाइरहेका छौँ।
अब्बास अली सिद्दिकी, यो हुन्छ कि हामीहरूको यो प्रत्येक वर्ष उनीको हामीहरू बर्थडे मनाउँछौँ। तपाईँको जस्तो लाखको बिक्री भयो भने 10 लाखको बिक्री हुन्छ, परिवारमा सुख शान्ति सब राम्रो हुन्छ।
दारी कपाल फुलेर 82 वर्षे मोहन विक्रम सिंह सेताम्बे हुनुहुन्छ। धेरैजसो दाँत झरिसके, पातलो शरीरका उहाँको अनुहारमा चाउरीले ढाकेको छ। प्युठानको झिम्रु गाउँपालिका 5 ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लाग्नु भएको छ। उमेरले आफूभन्दा 37 वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उहाँलाई तानेको छ। भोट माग्न उहाँ प्युठानका गाउँघर डुल्दै हुनुहुन्छ। मसालको संसदीय मोर्चा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष रहनुभएकी उहाँकी पत्नी त्यहाँ वाम गठबन्धनका तर्फबाट उम्मेद्वार रहनु भएको छ। केशर रोकाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
पुर्ख्यौली पेसा संकटमा परेका बर्दियाका अल्पसंख्यक आदिवासी सोनाहाले जनजातिमा सूचीकृत गर्नेलाई भोट दिने बताएका छन्। सूचीकृत नगरेका कारण आदिवासी सोनाहा राज्यले दिने सुविधाबाट वञ्चित भएकाले आफ्ना माग पूरा गर्नेलाई भोट दिने उनीहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
कोहलपुर क्षेत्रमा रहेका निजी स्तरका विद्यालयको संगठन कृषाको आयोजनामा नौ कृषा खेलकुद महोत्सव हिजोदेखि कोहलपुर नगरपालिकाको 13 बिघा मैदानमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर राउतले महोत्सवको उद्घाटन गर्दै कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने खेलकुद क्षेत्रबाट महत्त्वपूर्ण काम भएको र त्यो काम कृषाले आयोजना गर्ने खेलकुद प्रतियोगिताबाट क्षमता विकास भएका खेलाडीहरूबाट भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ। भीम राउतले मिसन टुडेमा खबर लेख्नु भएको छ।
अघिल्लो वर्षसम्म क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार गराउन आउने सेवाग्राहीको संख्या अत्यन्तै न्यून हुन्थ्यो। नाम मध्यपश्चिम क्षेत्रीय अस्पताल भए पनि त्यसले दिने सेवा र सुविधा जिल्ला अस्पतालको भन्दा पनि कम थियो। तर पछिल्लो समयमा अब्बल बन्दै गएको छ क्षेत्रीय अस्पताल। पछिल्लो एक वर्षको अवधिमा भएको अस्पतालको प्रगति प्रशंसा गर्न लायक छ। हामीले अस्पताल सुधारको सुरुवात शौचालयबाट गऱ्यौँ। मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्बर खड्काले भन्नुभयो, अस्पताल विकास समिति उपलब्ध डाक्टर र कर्मचारीको टिम स्पिरिटले नै क्षेत्रीय अस्पताललाई अहिलेको अवस्थामा पुर्याएका हुँ। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नियमित उपचार गरेपछि सामान्य व्यक्ति सरह बाँच्न सकिने भए पनि बझाङका एचआइभी संक्रमित अझै पनि खुल्न मानेका छैनन्। रोगको पोल खुल्ने र समाजमा अपहेलित हुने डरले अधिकांश संक्रमित निशुल्क दिने उपचार समेत लिन नमान्ने गरेको स्वास्थ्य कर्मीहरू बताउँछन्। वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
जलवायु परिवर्तन, सिँचाइ अभाव र आधुनिक कृषि प्रणालीको ज्ञान नहुँदा जाजरकोटमा धान उत्पादन वर्षेनी घट्दै गएको छ। विगत 5 वर्षमा जिल्लामा गरिएको धान खेतीको अवस्थालाई हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो। 5 वर्ष अघि 10,403 मेट्रिक टन धान उत्पादन भएको जिल्लामा यस वर्ष भने घटेर 7,378 मेट्रिक टन मात्रै उत्पादन भयो। जनक केसीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। आजको नागरिक मतमा हाम्रो प्रश्न छ, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तपाईँको मत हाम्रो कि राम्रो उम्मेद्वारलाई? सुनौ बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 3 का शोभना मिश्रको विचार।
भोट हाम्रोलाई होइन, राम्रो मान्छेलाई दिनुपर्छ, काम गर्ने मान्छेलाई दिनुपर्छ, मेहनत, इमान्दार। यो चुनावको दौरानमा चाहिने म यो गर्छु त्यो गर्छु, आकाशको तारा झारिदिन्छु, यो खजुरालाई चाहिने उलट पलट पारेर राम्रो बनाउँछु भन्ने कुरालाई मैले चाहिने त्यति विश्वास मान्दिनँ। काम गरेर देखाएपछि मलाई त्यस्तो मान्छेको आवश्यकता छ अहिलेको परिवेशमा। त्यो व्यक्ति एकदम चिर परिचित हुनुपर्छ, सहनशील हुनुपर्छ, लगनशील हुनुपर्छ, इमान्दारी त हुनुपर्छ उसमा, तब मात्रै उसले केही गर्न सक्छ समाजको लागि, देशको लागि, राष्ट्रको लागि केही गर्न सक्छ। सुरुमा त आफू जहाँबाट चाहिने इलेक्सनमा उठेको छ उसले पहिला आफ्नो त्यो चुनावी दौरानमा चाहिने उसले जितिसकेपछि त्यो मान्छे आएर चाहिँ उसले काम कसरी गर्ने के गर्ने भन्ने सल्लाह गरेर गाउँमा समाजमा टोलमा सबैसित सल्लाह गरेर सबैलाई एकजुट गराएर यो सुरुवातमा के काम गर्ने, दोस्रोमा के काम गर्ने भन्ने खालको त्यस्तो कामहरू चाहिने उसले सल्लाह गरेर जानुपर्छ। बजेटका कुराहरू पनि पारदर्शिताको रूपमा देखाउनुपर्छ। उसले यति बजेट लाग्यो उति बजेट लाग्यो भनेर जनतालाई भन्ने होइन कि हाम्रो यो कामको लागि यति बजेट छ त्यसरी हामी जाँदैछौँ भनेर चाहिँ भन्नुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मुख्यमन्त्रीको आकांक्षासहित थारू समुदायका 202 जना उम्मेद्वार मैदानमा। कैलालीमा एउटै निर्वाचन क्षेत्रबाट 14 जना थारू उम्मेद्वार बीच प्रतिस्पर्धा।
बर्दियाको राजापुरवासीको माग वर्षौंदेखि जगाधनी पूर्जा। चन्दा मागेर सताउनेलाई भोट नदिन नेपालगञ्जका व्यापारीको आग्रह।
दाङका प्रमुख दलका साझा एजेन्डा, प्रादेशिक राजधानी नेपालगञ्जमा चोरी गर्ने गिरोह सक्रिय।
र मुगुमा भाइरल ज्वरोका कारण 8 जनाको मृत्यु। बाँकेको कोहलपुरमा निजी विद्यालयहरू बीच 9 खेलकुद महोत्सव सुरु।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज मङ्सिर 16 गते शनिबार December 2 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।